आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Song
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह, साथै नमस्कार। प्रिय श्रोता, आज पनि सायद तपाईहरू परमेश्वरको वचन पवित्र धर्मशास्त्र अध्ययनको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ होला। म विश्वास गर्दछु आज पनि हामी पवित्र धर्मशास्त्रबाट उहाँको वचनको रहस्यका कुराहरू सिक्नेछौ, जुन हाम्रो जीवनको निम्ति, हाम्रो आत्मिक जीवनको निम्ति लाभप्रद र आशिषको कारण हुनेछ। प्रिय श्रोता मित्र, एकपल्ट म फेरि तपाईहरूलाई धन्यवाद दिन चाहन्छु सधैं नै आफ्नो बहुमूल्य समय निकालेर धर्मशास्त्रको अध्ययनमा रेडियोको सामने आएर मसँगै उपस्थित हुनुहुन्छ अनि उहाँको वचनबाट सिक्नुहुनेछ। तपाईहरूलाई म यही नै उत्साह दिन चाहन्छु, निरन्तर रूपमा यो पवित्र धर्मशास्त्र बाइबलको अध्ययनमा भाग लिनुहोस्। तपाईले बिताउनु भएका केही समयहरू तपाईको निम्ति थुप्रै आशिषको स्रोत बन्न सक्छ, आशिषको कारण बन्न सक्छ। प्रभुले तपाई सबैलाई धेरै धेरै आशिष दिउन्। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा पवित्र धर्मशास्त्र बाइबलको नयाँ नियम मतीको पुस्तक अनि त्यसको पाँच अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। यहाँ हामी येशु प्रभुको डाँडाको उपदेश देख्छौ। यो उपदेश केवल ख्रिस्टियन जगतमा मात्र होइन, अन्य विश्वास वा आस्था राख्ने मानिसहरूमा पनि यसले गहिरो छाप छोड्ने उपदेश हो र यसले गहिरो छाप छोडेको छ। मैले यो ख्रिष्टको डाँडाको उपदेशलाई यसरी विभाजन गरेको छु। हामीलाई थाहा छ मती पाँच अध्यायदेखि सात अध्याय अर्थात पाँच, छ र सात अध्याय भरि यो डाँडाको उपदेश देख्छौ। पहिलो कुरा, मती पाँच अध्याय एक पददेखि सोह्र पदसम्म चाहिँ स्वयंसँग राज्यको विषयहरूको सम्बन्ध, अनि मती पाँच अध्याय सत्र पददेखि अड़तालिस पदमा व्यवस्थासँग राज्यको विषयहरूको सम्बन्ध, अनि मती छ अध्यायमा राज्यको विषयको सम्बन्ध अर्थात परमेश्वरसँग राज्यको विषयहरूको सम्बन्ध, अनि मती सात अध्यायमा अन्यसँग राज्यको विषयहरूको सम्बन्ध। हजुर, डाँडाको उपदेश धन्य घोषणासँग आरम्भ हुन्छ। तिनीहरूले राज्यहरूको विषयबारे के हो भन्ने कुराको बताउँछ। तिनीहरू धन्य घोषणाहरूमा वर्णन गरिएका एक किसिमको व्यक्ति हुन्। पद एकले यो स्पष्ट पार्दछ कि यस प्रवचनलाई डाँडाको उपदेश भनिएको हो। पहिले यो कुरा ध्यान दिन आवश्यक छ कि वास्तवमा प्रभुले भीड़लाई डाँडाको उपदेश दिनुभएको थिएन, उहाँले आफ्ना चेलाहरूलाई त्यो उपदेश दिनुभएको थियो जो त्यस बेला उहाँसँग साथमा पहिल्यैदेखि नै थिए। आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन मती पाँच अध्याय पद एकदेखि लिएर
5 पदसम्मबाट मात्र देख्नेछौ। सबभन्दा पहिले हामी देख्नेछौ राज्यको विषयहरूको सम्बन्ध आफैसँग वा स्वयंसँग, अर्थात आफैसँग वा स्वयंसँग राज्यको विषयहरूको सम्बन्ध। आउनुहोस् मत्ती 5 अध्याय 1-2 पद हेर्दै अगाडि बढौं। यहाँ प्रभुले यसरी आफ्नो उपदेशलाई आरम्भ गर्नुहुन्छ। भीड़लाई देखेर उहाँ डाँडामा उक्लनुभयो र उहाँ बस्नु भएपछि चेलाहरू उहाँ कहाँ आए। उहाँले मुख खोलेर तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो। उहाँले वास्तवमा डाँडाको उपदेश अरू भीड़लाई दिनुभएको थिएन, उहाँले चेलाहरूलाई त्यो डाँडाको उपदेश दिनुभएको थियो। तर उहाँले भीड़लाई र तिनीहरूका आवश्यकतालाई पनि देख्नुभयो। त्यसकारण यो अप्रत्यक्ष रूपमा ती भीड़हरूलाई पनि दिइएको उपदेश थियो। हाम्रा दिनमा मानिसहरूले पहिलो कुरा येशु ख्रिष्ट कहाँ आउनलाई आवश्यकता छ, जबकि राज्य स्थगित वा क्षणिक विलम्बमा भएकोले गर्दा यसको वर्तमान क्षेत्र नै त्यो स्थान हो जहाँ बिउ छरिन्दछ, अनि बिउ चाहिँ परमेश्वरको वचन हो। संसारमा हाम्रो काम बिउ छर्ने हो, अनि त्यो दिन आइरहेको छ जब ख्रिष्ट आउनुहुनेछ र ख्रिष्टले आफ्नो राज्यको यो पृथ्वीमा स्थापित गर्नुहुनेछ। उहाँले यसरी आफ्नो उपदेशलाई आरम्भ गर्नुहुन्छ, 3 पदमा भनिएको छ, 5 अध्यायको 3 पदमा, धन्य आत्मामा दीन हुनेहरू किनभने स्वर्गीयको राज्य तिनीहरूको हो। यो पदले भन्छ धन्य आत्मामा दीन हुनेहरू। यसले भन्दैन कि कसरी आत्मामा दरिद्र बन्नु, यसले खाली यही भन्छ धन्य आत्मामा दीन हुनेहरू। यी पदहरूमा हाम्रा प्रभुले धन्य शब्द 9 पल्ट प्रयोग गर्नुभएको छ, अनि भजनकारले पनि उही शब्द उल्लेख गरेर भजन आरम्भ गर्दछन्, धन्य त्यो मानिस। यो चाहिँ मोसाको व्यवस्थाको श्रापहरूसँगको तुलनामा एकदम भिन्नतामा छ। तपाईंलाई यादै होला, जब यहोशूलाई भनियो जब इसरायलका मानिसहरू यर्दन पार तरेर आउँथे, तिनीहरू गरिसिम पहाड़मा उभिएर मानिसहरूलाई आशिष दिनु परेको थियो र श्रापहरू चाहिँ इवाल पर्वतबाट दिनु परेको थियो। डाँडाको उपदेशबाटको आशिष इवाल पर्वतबाटको श्रापहरूको तुलनामा अति नै धेरै भिन्नता छ, फरक छ। र डाँडाको उपदेश गरिसिम पर्वतबाट दिइएको आशिषहरू भन्दा एकदम बढ़िया श्रेष्ठ थिए, किनभने ख्रिष्टले मात्र ती आशिषहरू ल्याउन सक्नुहुने थियो। हाम्रा दिनमा उद्धार पाएका पापीले आफ्नो आत्माको दीनताको थाहा पाउन सक्छ। धन्य आत्मामा दीन हुनेहरू, डाँडाको उपदेशले धेरै मानिसलाई आत्मामा दीन बनाउनुको सट्टामा तिनीहरूलाई घमण्ड गर्ने सेखी झार्ने व्यक्ति बनाएको छ। एकजना व्यक्तिलाई मैले भेटेको थिएँ, उसले मलाई भनेथ्यो कि डाँडाको उपदेश उसको धर्म हो र तिनी आफैलाई यसको पालना गर्ने व्यक्ति हुँ भनेर घमण्ड गर्दथ्यो। वास्तवमा तिनले कति पनि यसको पालना गरिरहेका थिएनन्, वास्तवमा तिनी एक पाखण्डी थिए। अनि आज त्यहाँ धेरै यस्तै मानिसहरू छन्। एकजना अति नै विश्वासी धनी व्यक्तिलाई म चिन्दछु, तिनले मलाई भने म मण्डलीमा अरू पाखण्डीहरू जस्तै सधैं नै जाने गर्थे र म पनि एकमात्र व्यक्ति थिएँ जो सधैं डाँडाको उपदेशको पालना गर्ने सम्बन्धमा कुरा गर्थे। तर एक दिन मैले आफैलाई एक महान पापी पो रहेछु भन्ने कुरा थाहा पाए र म त नर्कतिर बढ़िरहेको व्यक्ति पो रहेछु भन्ने कुरा थाहा पाए र म ख्रिष्ट कहाँ फर्के र उहाँले मलाई सम्हाल्नुभयो, उद्धार दिनुभयो। ओ मित्र, धोकामा नपर्नुहोस्। केवल परमेश्वरको आत्माले मात्र तपाईँको हृदयको दरिद्रतालाई दीनतालाई प्रकट गरिदिन सक्नुहुन्छ। डाँडाको उपदेशमा प्रभु येशूले आफ्ना चेलाहरूलाई कसरी स्वर्गीयको राज्यको नागरिक बन्ने हो भन्ने बारेमा भनिरहनु भएको थिएन। तिनीहरू पहिले नै राज्यको नागरिक थिए। हामी ख्रिस्टियनहरू विश्वासीहरू आज वास्तवमा आत्मामा दरिद्र छौं, दीन छौं। हामी आत्मिक रूपमा अति नै दीनताको अवस्थामा छौं, तर हामीसँग त्यस्तो केही चीज छ जुन सुन र चाँदी भन्दा संसारको कुनै कुरा भन्दा मूल्यवानको छ। पावलले यसलाई यस प्रकारमा व्यक्त गरे, दोस्रो कुरन्थी 6:10 पदमा, अफसोची झैं तापनि सधैँ आनन्दित, गरीब झैं तैपनि धेरैलाई धनी तुल्याउने, केही नहुने झैं तैपनि यावत थोक भएका। गरीब झैं तैपनि धेरैलाई धनी तुल्याउने यो कथनले चाहिँ आत्मिक सम्पत्तिहरूको उल्लेख गर्दछ, जुन हरेक ख्रिस्टियनहरूको विश्वासीहरूको साथमा सधैँ उपलब्ध छ जो ख्रिस्टका हुन्। अर्को धन्य घोषणा हो, 4 पदमा हामी पढ्छौं, धन्य शोक गर्नेहरू किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। यो थाहा पाउन अति नै चाखलाग्दो छ कि धन्य घोषणाहरूमा उल्लेखित उही एउटै विचारहरू शास्त्रको अन्य स्थानहरूमा पनि पाइन्दछ। आत्मामा दरिद्रले दिनले सपन्या 3:12 उल्लेख गरिएको कुराको संकेत गर्दछ, जहाँ लेखिएको छ, तर तेरो बीचमा म दीन र नम्रहरूलाई छोडिराख्नेछु जसले परमप्रभुको नाउँमा भरोसा गर्छन्। मिका ती व्यक्तिहरूका उदाहरण हुन् जो शोक गर्दछन् र सान्त्वना पाउँदछन्। संसारको शिक्षा भन्दा हाम्रो प्रभु येशूको शिक्षा एकदमै उल्टो छ। संसारले भन्छ, शोक नगर, शोकबाट भाग, सुख र खुशी खोज, तर येशू प्रभु भन्नुहुन्छ, खुशी हुनलाई मानिसले पहिले शोक गर्नुपर्छ, हामीले शोक गर्नुपर्छ भन्ने येशूको भनेको तात्पर्य के हो? उहाँको तात्पर्य यो हो कि हामीले आफ्ना पापहरूको लागि शोक गर्नुपर्छ। उहाँ संसारिक शोक होइन, आत्मिक शोकको बारेमा कुरा गर्दै हुनुहुन्छ। उद्धारको आनन्द पाउन सक्नुभन्दा पहिले हामीले आफ्ना पापको लागि शोक गर्नुपर्छ। यस्तो शोकले हामीलाई पश्चातापमा पुर्याउँछ। ईश्वरीय शोकले मुक्तिको निम्ति पश्चाताप उत्पन्न गर्दछ र त्यसमा पछुतो हुँदैन, तर संसारिक शोकले भने मृत्यु उत्पन्न गर्छ। दोस्रो कुरन्ती 7:10 लेखिएको छ, हामी आफ्ना पापको लागि कतिसम्म कतिपल्ट शोक गर्छौं? धेरैजसो हामी पापको बारेमा शोक गर्दैनौं, हामी आफ्ना पापहरूलाई भूल भन्छौं, तर परमेश्वर तिनीहरूलाई पाप भन्नुहुन्छ। जबसम्म परमेश्वरले हेर्नु भए जस्तै हामी आफ्ना पापलाई हेर्दैनौ, तबसम्म हामी साँचो पश्चाताप पनि गर्ने छैनौ। शोक गर्नेहरू सान्त्वना पाउनेछन्। जब हामी आफ्ना पापको लागि पश्चाताप गर्छौं, तब ख्रिस्टले हामीलाई सान्त्वना दिनुहुनेछ। आफूतिर हेर्दा हामी शोक गर्छौं, ख्रिस्टतिर हेर्दा हामी आशा, शान्ति र आनन्द पाउँछौं। शोक बिना आनन्द हुन सक्दैन, साँचो पश्चाताप बिना उद्धार हुन सक्दैन। अनि पद 5 भनिएको छ, धन्य नम्रहरू किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। हामी भजन संग्रह 37:11 यो कुरा थाहा पाउँछौं, हामी रहेको दिनमा नम्रहरूले पृथ्वीको अधिकार गरिरहेका छैनन्। त्यसकारण डाँडाको उपदेश आज हाम्रो दिनमा त्यति धेरै लागू भएको जस्तो लाग्दैन, तर जब ख्रिस्टले पृथ्वीमा राज्य शासन गर्नुहुनेछ, किनकि हरेक विश्वासीले यसमा विश्वास गर्दछन्, नम्रहरूले पृथ्वीको अधिकार पाउनेछन्। तपाईँ कसरी नम्र बन्न सक्नुहुन्छ? हाम्रा प्रभु दीन र नम्र हुनुहुन्थ्यो र उहाँले सबै कुराहरूको अधिकार पाउनुहुनेछ। अनि हामी परमेश्वरको हकवाला र येशू ख्रिस्टमा साझे हकवाला हौं। हामीलाई भनिएको छ कि आत्माको फल प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाई, विश्वस्तता, नम्रता र संयम छन् वा संयम हुन्। केवल परमेश्वरको आत्माले मात्र तपाईंलाई तोडफोड गरेर नम्र बनाउन सक्नुहुन्छ। यदि तपाईँ आफ्नै प्रयत्नद्वारा नम्रताको उत्पादन गर्न सक्नु भए तपाई आफ्नो बारेमा घमण्डी हुनुहुन्थ्यो हुनुहुन्नथ्यो र नम्रता आफ्नै प्रयत्नद्वारा आफ्नै प्रयासद्वारा कदापि आउन सक्दैन तर आत्माद्वारा यो कसैको जीवनमा उत्पन्न हुन सक्छ केवल समर्पित ख्रिस्टियनहरूको जीवनमा पवित्र आत्माले नम्रताको उत्पादन गर्न सक्नुहुन्छ त्यो ख्रिस्टियन जसले पवित्र आत्माको फलको फलाउने रहस्यको सिकेको छ यस धन्य घोषणातिर फर्केर यो पढ्न सक्छ धन्य नम्र हुनेहरू किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन् अनि यो कुराको याद राखौ कि नम्रहरूको खास इनाम त पुरस्कार त अझै भविष्यमा छ पाउले कुरन्थीका विश्वासीहरूलाई सोधे पहिलो कुरन्थी छ दिएको दुई पदमा पवित्र जनहरूले संसारको इन्साफ गर्छन् भन्ने तिमीहरूलाई थाहा छैन धन्य घोषणाले त्यो लक्ष्यहरूको प्रस्तुत गर्दछ जुन परमेश्वरका सन्तानहरूले आफ्नै जीवनमा महसुस गर्न चाहन्छन् तर उसले यो आफ्नै शक्ति सामर्थ्यमा गर्न सक्दैन मित्र नम्रता दीनता पवित्र आत्माको फल मात्र हुन सक्छ तथापि तपाई र मेरो जीवनमा त्यो दीनता र नम्रता हुन नितान्त आवश्यकता छ किनकि पवित्र परमेश्वर यसैया 57 अध्यायको 15 पदमा भन्नुहुन्छ म उच्च र पवित्र ठाउँमा बस्दछु औ नम्रहरूको मन र चूर्ण हृदय भएकाहरूको हृदयलाई जागृत गराउन म नम्र र चूर्ण मन भएकाहरूसँग पनि बस्दछु अनि हितोपदेश 3:34 पदमा भनिएको छ परमेश्वरले अहंकारीहरूलाई विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ अनि पहिलो पत्रुस 5:6 पदमा भनिएको छ यसकारण परमेश्वरको शक्तिशाली बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुल्याऊ र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ धन्य नम्र हुनेहरू किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन् प्रभु तपाई सबैलाई धेरै धेरै आशिष दिउँ
स्वर्ग अनि पृथ्वीमा मेरो पुग यहाँहरूको माझमा खुसीको खबर, TWR नेपालको पहिलो प्रस्तुति क्रिस्टीय गीतीय एल्बम
येशूको प्रेम।
TWR नेपालका सम्पूर्ण क्षेत्रीय सहकर्मीहरू साथै
TWR नेपालको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ।
सुन्न नभुल्नुहोला क्रिस्टीय गीतीय एल्बम
येशूको प्रेम।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98475369879487035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।